Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
चुनाव प्रचारमा सहितका तस्बिर प्रयोग नगर्न निर्वाचन आयोगको चेतावनी. असममा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा 12 जना पक्राउ.
देशव्यापी रूपमा घटे पनि सुर्खेतमा एचआईभी एड्सको संक्रमण बढ्दो. स्थानीय स्तरमा औषधि पाइने व्यवस्था गर्न माग.
अपाङ्गता भएका बाल बालिकालाई उचित अवसर र हौसला दिनुपर्ने सरकारवालाको जोड. हीनता बोध हटाउन सुझाव.
र विश्वकप फुटबलको खेल तालिका सार्वजनिक. पहिलो खेलमा आयोजक रूसले साउदी अरेबियाको सामना गर्ने.
हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ.
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
पाँच दिन बाँकी. निर्वाचन आयोगले शहीदको तस्विरलाई दुरूपयोग गरेर भोट नमाग्न दलहरूलाई चेतावनी दिएको छ. प्रदेश नम्बर दुईमा मधेस केन्द्रित दलहरूले आन्दोलनका क्रममा मारिएकाहरूको तस्विर आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागेपछि आयोगले यस्तो चेतावनी दिएको हो. अन्य दलहरूले यसबारे आयोगको ध्यान आकर्षण गराएका छन्. आयोगले विज्ञप्ति जारी गर्दै आन्दोलनको तस्विर ध्वनि तथा सहितको तस्विर प्रयोग नगर्न भनेको छ. आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति मार्फत यस्ता सामग्रीहरू निर्वाचन आचार संहिता विपरीत भएका र यस्ता सामग्रीहरूबाट सहितको सम्मानमा समेत आघात पुग्ने भएकाले तत्काल हटाउन निर्देशन दिनुभएको छ. आयोगले अटेरी गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय र अनुगमनकर्तालाई निर्देशन दिएको छ.
पश्चिम रुकुमका बाफीकोट गाउँपालिका र 8 बिस्कोट नगरपालिकाका एक एक मतदान केन्द्रमा हिजो फेरि मतदान भएको छ. मुख्य निर्वाचन अधिकृत काजी बहादुर राईले गत 10 गतेको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा फेरि मतदान गर्नु परेको बताउनु भएको छ. पहिलो चरणमा खसेको मत जति यो पटक भने मत खसेको छैन. बाफीकोट गाउँपालिका 5 को रत्न आधारभूत विद्यालय काँडाको क मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको र 8 बिस्कोट नगरपालिका 11 को नेपाल राष्ट्रिय माभि गत सेनाको ख मतदान केन्द्रमा समानुपातिक तर्फको मतदान गर्नु परेको हो.
अछाममा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले 12 जनालाई पक्राउ गरेको छ. आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो. पक्राउ परिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अरूको अनुसन्धान भइरहेको डीएसपी दधिराम नेउपानेले बताउनु भयो. अनुसन्धानमा अवरोध उत्पन्न हुन सक्ने भन्दै प्रहरीले पक्राउ गरिएकाहरूको परिचय भने खुलाएको छैन.
26 अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रमका सहभागीले अपाङ्गता भएका बालबालिकालाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्. महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख महिला अधिकृत जमुना पौडेलले अपाङ्गता भएका बालबालिकाले सम्मानजनक अवसर पाएमा अन्य व्यक्ति सराहनै काम गर्न सक्ने बताउनु भएको छ. अपाङ्ग सशक्तिकरण मञ्चका अध्यक्ष विष्णु प्रसाद शर्माले अपाङ्गता भएका बालबालिकाले सबैभन्दा पहिला आफैभित्र रहेको हीनताबोध हटाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ. अपाङ्ग महिला समाज सुर्खेतका अध्यक्ष धनसरा साईले प्रतिस्पर्धा गर्ने क्षमताको विकासका लागि अपाङ्गता भएका बालबालिकालाई अवसर र हौसला दिनुपर्ने बताउनुभयो. यसैबीच 26 सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरमा विभिन्न खेलकुद कार्यक्रम समेत सम्पन्न गरिएको छ.
मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नारा सहित 30 विश्व एड्स दिवस हिजो सुर्खेत सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ. दिवसको अवसरमा वीरेन्द्रनगर 5 रहेको नवकिरण प्लस सुर्खेतमा सर्वोत्तम पिठो र फलफूल वितरण गरिएको छ. जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत र भगवती स्टोर्सका हरिकुमार श्रेष्ठको आर्थिक सहयोगमा सर्वोत्तम पिठो र फलफूल वितरण गर्नुका साथै अन्तर्क्रिया समेत गरिएको छ. वीरेन्द्रनगर 5 का वडा अध्यक्ष राज काजी गुरुङको मुख्य आतिथ्यमा र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजङ शाहको अध्यक्षतामा कार्यक्रम भएको हो। एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यान आकर्षण गर्दै जनचेतना जोगाउन सन् 1988 हरेक वर्ष डिसेम्बर 1 विश्व एड्स दिवस मनाउन थालिएको हो। नेपालमा सन् 1988 पहिलो पटक एचआईभी भित्रिएको हो।
लायन्स क्लब अफ सुर्खेत सेरोफेरोले विश्व एड्स दिवसको अवसरमा वीरेन्द्रनगरमा जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा क्लबका हेल्थ डाइरेक्टर भरत देवकोटा र डाइरेक्टर सञ्जु गौतमले एचआईभी एड्स हुने कारण, सावधानीको उपाय, लक्षण लगायतका बारेमा जानकारी दिनुभएको छ। लायन्स क्लबका एओजी विजय पराजुलीले सुर्खेतका अरू लायन्स क्लब भन्दा सेरोफेरो क्लबले सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ।
नेपालमा पछिल्लो समय एचआईभी एड्सको संक्रमण घटे पनि सुर्खेतमा भने नयाँ संक्रमित फेला पार्ने क्रम बढेको सरकारवाला निकायको तथ्याङ्क रहेको छ। एचआईभीको नयाँ संक्रमण 80% र एड्सबाट हुने मृत्यु 22% घटेको स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ। सुर्खेतमा भने नयाँ संक्रमित फेला पर्ने क्रम बढेको नवीकरण प्लस सामुदायिक हेरचाह केन्द्रका कार्यक्रम संयोजक एवं एचआईभी एक्टिभेट्स देवेन्द्र शर्मा पाठकले बताउनुभयो। विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा भारत लगायतका देशमा जाने पुरुषहरूमा एचआईभी बढी भएको पाइएको उहाँको भनाइ छ। यसैबीच हाम्रा साथी केशव ढकालले उहाँलाई यसपालि 30 विश्व एड्स दिवसको नारा मेरो स्वास्थ्य मेरो अधिकार राख्नुको कारण के हो भनी सोध्नु भएको छ।
यो नारा राख्नुको कारण के हो भने सम्पूर्ण एचआईभी संक्रमितहरूले औषधि उपचार चाहिँ पाउनुपर्छ र उहाँहरूलाई चाहिँ सबै एचआईभी संक्रमितहरूलाई चाहिँ औषधि उपचार खाने वातावरण चाहिँ बनाउनु पर्छ भन्ने उद्देश्यले नै त्यो नारा चाहिँ राख्न खोजेको हो।
अब सुर्खेतमा के छ त अवस्था? एचआईभी सबै संक्रमितहरूले औषधि खान पाउनु भएको छ?
अब सबै संक्रमितहरूले औषधि खान पाउनु भएको छ भनेर चाहिँ अलिकति भन्न अप्ठ्यारै छ। खुलेर एचआईभी जाँच गरिसकेकाहरूले चाहिँ पाउनु भएको छ। उहाँहरू कुनै पनि एचआईभी संक्रमितहरू औषधि उपचारबाट वञ्चित हुनुहुन्न। अब नखुलेको उहाँहरूलाई अब कार्यक्रमले समेट्न नसकेको अन्तर्कन्तुरमा त्यो लुकेका केसहरू चाहिँ त्यस्तो केसहरूमा चाहिँ अब हामीले चाहिँ सबै मिलेर चाहिँ खोज्ने प्रयास चाहिँ हामी गरिरहेका छौँ।
अब जो संक्रमितहरू हुनुहुन्छ उहाँहरू खुल्न चाहिरहनु भएको छैन अथवा खुल्नु भएको छैन, उहाँहरूलाई खुल्दाखेरि के फाइदा हुन्छ भनेर अथवा नखुल्दा के हुन्छ भनेर त्यो जनचेतना जगाउन अथवा त्यसबारे परामर्श दिन सकिया छ?
त्यो हामी हाम्रो संस्था र हामीसँग साझेदारी गर्ने अन्य सङ्घ संस्था, जिल्ला स्वास्थ्य कार्यालय, त्यसै गरेर क्षेत्रीय अस्पताल, हामी सबै चाहिँ त्यसमा लागिरहेछौँ। तर सन्देश हामीले पुर्याउन खोजिरहेछौँ, तर अब यता कता गर्दा गर्दै पनि केही केसहरूमा पुर्याउन नसकेको छ, सकेको छैन। तर हामी सबैको चाहिँ हामी प्रयासरत छौँ। अनि त्यो समयमै औषधि उपचार खान पाउनु पर्छ, उहाँहरूलाई चाहिँ आफ्नो बारेमा चाहिँ जानकारी दिलाउन सक्यो भने, समयमै एचआईभी टेस्ट गराउन सक्यो भने उहाँहरूलाई चाहिँ एकदमै लामो समयसम्म छिट्टै चाहिँ औषधि उपचारमा ल्याउन सक्यो भने लामो समयसम्म बचाउनलाई चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ। अनि उहाँहरू विशेष गरेर एचआईभी संक्रमितहरू उहाँहरूलाई अलिकति केही केसमा गाह्रो के हो भने, म हट्टाकट्टै छु एचआईभी पोजिटिभ भए पनि अहिले किन मैले औषधि खाने भनेर चाहिँ उहाँहरूलाई अलिकति गाह्रो छ। अनि उहाँहरूलाई कति बेला उहाँहरू उपचारमा आफै आउनु भने अन्तिम अवस्थामा अब म बाँच्न सक्दिनँ कि भन्ने लाग्यो भने, केही मान्छेहरू त्यस्तो केसमा पनि उपचारमा आउनुहुन्छ, बेलैमा औषधि उपचारमा ल्याउन सक्यो भने उहाँहरूले परिवारलाई सर्नबाट बचाउन सकिन्छ। अनि त्यही भएर उहाँ आफू पनि एकदम स्वस्थ भएर बाँच्नुहुन्छ, उहाँले कहिले बिमारी पर्नु पर्दैन। अनि अहिलेसम्म औषधि उपचार लिइरहेका एआरबीको उपचार जतिले पाउनु भएको छ उहाँहरूको सबैको स्वास्थ्य अवस्था चाहिँ एकदमै हट्टाकट्टा छ, स्वस्थ छ। म आज यो विश्व एड्स दिवसको सन्दर्भ पारेर मैले चाहिँ सम्पूर्ण महानुभावहरूलाई मैले चाहिँ एकदमै जानकारी पनि गराउन चाहिँ चाहन्छु। स्वस्थ हुनुहुन्छ, एकदम एक्टिभ लाइफ बिताउनु भएको छ र अब हाम्रो प्रयास र अनि सबैको साझा प्रयास चाहिँ अब जति छुटेका मान्छेहरू छन् छुटेका मान्छेहरूलाई एआरबी उपचारमा ल्याउन चाहिँ हामी एकदमै लाग्नुपर्छ।
त्यही त, जो संक्रमणमा पर्नु भएको छ, संक्रमित हुनुहुन्छ, उहाँहरू त खुलेर आउँदा अथवा औषधि प्रयोग गर्दा त्यसले उहाँहरूको जीवन धेरै लम्ब्याउन मद्दत पुर्याउँछ होइन, त्यो गर्न हामीले कतिको सकिरहेछौँ भन्ने यहाँलाई लाग्छ?
अब यस्तो छ, अब हामी प्रयास गरिरहेका छौँ, गर्दा गर्दै पनि अब केही ठाउँमा पुग्न सकिँदो रहन्छ। अब यसमा के छ भने नेपाल सरकारले आफ्नो राज्यको स्रोतबाट बजेटबाट यसमा चाहिँ बिस्तारै यो विकास निर्माण सँगसँगै एचआइभी एड्स नियन्त्रणमा पनि नेपाल सरकारले आफ्नो बजेट छुट्याएर काम गरिदिनु भयो भने एकदमै राम्रो हुन्थ्यो। अब अहिले जति गरिरहेछ दात्री निकायको सपोर्ट, आर्थिक सपोर्टमा चाहिँ काम भइरहेछ, त्यसले गर्दाखेरि सबै ठाउँमा कार्यक्रम पुर्याउन पनि नसकिया हो, अनि सबैले जिम्मेवारी लिदिनुपर्ने हुन्छ। यो हाम्रो सबैको साझा समस्या हो भनेर सबै आम, म एउटा व्यक्ति भन्दिनँ कि टोटल महानुभावले, आम पब्लिकले चाहिँ यो हाम्रै समस्या हो भनेर चाहिँ अलिकति चाहिँ त्यसलाई चाहिँ जिम्मेवारी लिइदिनु भयो भने अब हामी सबैलाई गर्न पनि सकिन्छ।
अब सुर्खेतको हकमा देख्दाखेरि तपाईँले देख्नुभएको समस्या के हो अथवा चुनौती के हो? हामी
लगामको मान्छे वीरनगर आएर एआरबी औषधि लिएर जान्छ, दुई महिनाको लागि मात्रै औषधि दिन सकिन्छ क्षेत्रीय अस्पतालबाट, प्रत्येक दुई महिनामा आएर औषधि लिएर जानुपर्छ, एकल महिलाहरू हुनुहुन्छ। अब अहिले त हामीले सेभ द चिल्ड्रेन ग्लोबल फन्डको सपोर्टमा हामीले चाहिँ सपोर्ट उहाँलाई गरिराखेका छौँ, तर सधैँ यो सपोर्ट नभएको अवस्थामा उहाँहरूले अब प्रत्येक महिना दुई महिनामा वीरनगर आएर औषधि उपचार लिएर 1200-1500 रुपियाँ गाडी भाडा लाग्छ लगामबाट यहाँ आउनलाई। अब त्यस्तै केस छ यता पूर्वको केस पनि अलिकति टाढै नै छ। अब यसकोमा चाहिँ
भनेको यो नजिकका सेवा केन्द्रहरूबाट औषधि लिने वातावरण बनाउन सकिँदैन।
900 जस्तो अब वीरनगरबाट नजिक भनेको अब लगाम बेतान पश्चिम बेटलाई नजिक भनेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोट हो, त्यहाँबाट चाहिँ औषधि वितरण गर्न सक्यो भने झन्डै 200 एचआइभी संक्रमितहरूले चाहिँ त्यही भेगबाट औषधि उपचार लिन त्यहाँबाट लिएर जान सक्नुहुन्छ। अब त्यसको लागि हामीले जिल्लामा आवाज चाहिँ उठाइरहेको छौँ, अब भोलिका दिनमा त्यो भइदियो भने एउटा अब उहाँहरूले औषधि लिन
सक्छ। अहिले चाहिँ सुर्खेतमा कति ठाउँबाट वितरण गरिन्छ?
अहिले चाहिँ क्षेत्रीय अस्पतालबाट मात्रै, मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँबाट औषधि उपचार एआरबी चाहिँ त्यहाँबाट वितरण हुन्छ, अनि उहाँहरूको एचआइभी टेस्ट पनि त्यहाँ पनि हुन्छ। सँगसँगै एचआइभी टेस्टको काम चाहिँ 4 मेलगुन अस्पताल, त्यसपछि गएर स्वास्थ्य चौकी, के अरे प्राथमिक स्वास्थ्य चौकी सालकोट, त्यसपछि गएर अवलचिङ दशरथपुरबाट पनि एचआइभी टेस्टको पार्टमा चाहिँ हुन्छ, र औषधि वितरण कार्यक्रम चाहिँ क्षेत्रीय अस्पतालबाट मात्रै हुन्छ। रेडियो भेरी यहाँको यो एकदमै यो मध्य र सुदूरपश्चिममै यो धेरै कभरेज एरिया आइभएको यो चाहिँ एकदम लोकप्रिय एफएम हो, रेडियो हो। यो एफएम मार्फत आज विश्व एड्स दिवसको सन्दर्भ पारेर मलाई चाहिँ आफ्नो भनाइहरू चाहिँ राखिदिन दिनुभएकोमा मैले एकदमै धन्यवाद दिन चाहन्छु। र सँगसँगै मैले चाहिँ एउटा के सन्देश दिन चाहन्छु भने एचआइभी संक्रमितहरू, औषधि उपचार गरेका एचआइभी संक्रमितहरू स्वस्थ भएर लामो समयसम्म एकदम एक्टिभ लाइफ बिताइरहनु भएको छ, र यदा कदा लुकेर कोही संक्रमित दाजुभाइहरू थाहा पाएर पनि आफ्नो समस्या लुकाएर समुदायमा बस्नु भएको छ भने क्षेत्रीय अस्पतालमा अथवा नजिकको स्वास्थ्य संस्थामा आएर आफ्नो चाहिँ समस्या भन्नुभयो भने उहाँहरूले चाहिँ बेलैमा चाहिँ औषधि उपचारमा आउन पाउनुहुन्छ र लामो समयसम्म स्वस्थ भएर बाँच्न पाउनुहुन्छ भन्ने मैले चाहिँ एकदमै सन्देश दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो नवकिरण प्लस सामुदायिक हेरचाह केन्द्रका कार्यक्रम संयोजक एवं एचआईभी एक्टिभेट्स विथ देवेन्द्र शर्मा पाठक भेरी खबरसँग कुराकानी गर्दै।
भेरी खबरमा निर्वाचन गतिविधि समेटिएका खबरसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चुनाव प्रचारमा सहितका तस्विर प्रयोग नगर्न निर्वाचन आयोगको चेतावनी, देशव्यापी रूपमा घटे पनि सुर्खेतमा एचआईभी एड्सको संक्रमण बढ्दो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले अशक्त अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा भोट खसाल्ने वातावरण मिलाउन मतदान अधिकृतहरूलाई निर्देशन दिनुभएको छ। ललितपुरका मतदान तथा सहायक मतदान अधिकृतका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणमा डाक्टर यादवले दृष्टिविहीनहरूले मतदान अधिकृतहरूलाई विश्वास गरेर जुन पार्टीमा भोट खसाल्ने भन्दछन् उनीहरूको विश्वासलाई कायम राखी भोट खसाल्न दिन मतदान अधिकृतलाई आग्रह गर्नुभएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित राख्नेदेखि ढुवानीसम्ममा मतदान अधिकृतको सहभागिता चाहिने भन्दै डाक्टर यादवले आचार संहिता पूर्ण रूपमा पालना भए नभएको हेर्न पनि आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा कंग्रेसले पूर्ण बहुमत ल्याउने दावी गर्नुभएको छ। नेपाल प्रेस युनियन कैलालीले धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कंग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री देउवाले निर्वाचनले देशभर उत्साह थपिएको भन्दै कंग्रेसको स्पष्ट बहुमत आउने निश्चित भएको बताउनु भएको छ। निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्त्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको भन्दै प्रधानमन्त्री देउवाले सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने बताउनु भएको छ। कतिपय स्थानमा विस्फोटका घटना घटाउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजकलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उहाँको भनाइ छ। उहाँले निर्धक्क भएर मतदान गर्न सबैसँग आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधली रहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
सुर्खेत क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा उम्मेद्वार हृदय राम थानीले विगतमा जस्तै यसपटक पनि सुर्खेत काङ्ग्रेस किल्ला बन्ने दावी गर्नुभएको छ। बराहताल गाउँपालिकाको बड्डी सौरमा आयोजित आमसभामा बोल्दै पूर्व मन्त्री समेत रहनुभएका थानीले यसपटक पनि सुर्खेत काङ्ग्रेस किल्ला बन्ने भएकाले काङ्ग्रेससँग जोरी नखोज्न चेतावनी समेत दिनुभएको छ। उहाँले विकासको नाममा सिनको नभास्नेहरूले अहिले काङ्ग्रेसमाथि धावा नबोल्न चेतावनी दिँदै बाघ जहिले पनि बाघै हुने टिप्पणी गर्नुभयो। जनताको चाहना अनुसारको विकास आफूले गर्ने भन्दै पश्चिमको विकासका लागि मेरुदण्ड मानिएको बड्डीसौर बेनीघाट सड़क चौकुने र लखरपाटा सिमेन्ट उद्योगको स्थापनाको कामलाई प्राथमिकता दिइने थानीको भनाइ छ। कार्यक्रममा प्रदेशसभा उम्मेद्वार तप्तबहादुर विष्टले जिल्ला बनाउनेलाई मत दिने कि जिल्ला भत्काउनेलाई मत दिने भन्दै मतदातालाई मूल्याङ्कन गर्न सुझाव दिनुभएको छ। तेजबहादुर बस्नेतको सभापतित्वमा भएको सभामा पूर्व पार्टी सभापति डम्बर जीसी, समानुपातिक उम्मेद्वार यज्ञ बहादुर बिसी, जाजरकोटका प्रदेशसभा उम्मेद्वार वेदराज सिंह, पार्टी सचिव टोप बहादुर राव, तरुण दलका अध्यक्ष हरि विष्ट, वडा नम्बर पाँचका वडा अध्यक्ष तिलक मर्स्याङजी लगायतले लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेसको जित अपरिहार्य रहेको बताउनु भएको छ। सभामा पूर्व मन्त्री खड्ग बहादुर बस्याल, शिवराज जोशी, समानुपातिक उम्मेद्वार गोविन्द बहादुर मल्ल, पूर्व पार्टी सचिव धर्मराज गिरी समेतको उपस्थिति रहेको थियो।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं सुर्खेत नम्बर एकका प्रतिनिधि सभा सदस्य उम्मेद्वार पूर्ण बहादुर खड्काले भेरीगंगा नगरपालिकाका विभिन्न ओडाहरूमा पुगेर मतदातासँग भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा खड्काले आफूले चुनाव जितेर छिन्चु खोलामा तटबन्ध गरी बस्तीमा बाढीको क्षति हुनबाट बचाएको र त्यही खोलाबाट नै लिफ्ट गरेर आयोजना निर्माण गरी छिन्चुका जनतालाई खाने पानीको सुविधा उपलब्ध गराएको बताउनुभयो। छिन्चुको झिलमिले देखि मैनतडा, मेलकुना, दहचौर, गुमी, लेखफर्सा, दशरथपुर र रामघाट हुँदै चक्रपथ निर्माण गरी भेरी किनारकामा रहेका लेकबेसी, भेरीगंगा र गुरुभाकोट नगरपालिकालाई जोडेर नगरवासीलाई यातायातको सहज पहुँचमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको छ। पूर्व गृहमन्त्री समेत रहनुभएका नेता खड्काले विगतमा गरेका विकास का काम नै आफ्नो चुनाव जित्ने आधार रहेको भन्दै फेरि पनि जनताले कंग्रेसलाई जिताउने दावी गर्नु भएको छ।
नेकपा एमालेका पोलिट ब्युरो सदस्य एमलाल कणेलले आसन्न निर्वाचनमा वाम गठबन्धनको जित पक्का भइसकेको दावी गर्नु भएको छ। वीरेन्द्रनगरको वडा नम्बर छको घर दैलोपछि भएको कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर दुई क प्रदेशसभा सदस्यका उम्मेद्वार समेत रहनुभएका नेता कणेलले देशको विकास र समृद्धिका लागि वाम गठबन्धनले जनताको विश्वास जितेको जिकिर गर्नुभयो। उहाँले वीरेन्द्रनगरलाई छ नम्बर प्रदेशको विधा सम्पन्न राजधानीका रूपमा विकास गर्ने योजना वाम गठबन्धनको मात्र रहेको बताउनुभयो। यस्तै वीरेन्द्रनगरका गुरु योजना पुनरावलोकन, निर्माण र कार्यान्वयन गर्ने, उपत्यकामा चक्रपथको यथाशीघ्र निर्माण तथा सञ्चालन गर्ने, अटो भिलेज र नगर बस सञ्चालन, आधुनिक बस पार्क निर्माण र पार्किङ स्थलको व्यवस्थापन गर्ने लगायतको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनु भएको छ। प्रदेश स्थापनाका लागि आफ्नो भूमिका गहन रहेको भन्दै उम्मेद्वार कणेलले निर्वाचनका क्रममा आश्वासन मात्र नभई वीरेन्द्रनगरलाई प्रदेशको नमूना राजधानी बनाउने दावी गर्नुभएको छ।
विवेकशील साझा पार्टीले वीरेन्द्रनगर नगरपालिका बाह्रमा चुनावी घर दैलो गरेको छ। ठूला दलहरूले पटक पटक शासन गर्ने जिम्मेवारी पाएको भए पनि काम भने गर्न नसकेको भन्दै अब मतदातालाई नयाँ विकल्प रोज्न अपिल गरेको छ। उनीहरूले देश बनाउने असल नियतका साथ विवेकशील साझा पार्टीले आएको भन्दै अब नयाँलाई जिम्मेवारी दिन मतदातासँग आग्रह गरिएको बताएका छन्। विवेकशील साझाले यसपालि राष्ट्रिय पार्टी र अर्को पटक नेतृत्व गर्ने लक्ष्य लिएको जनाएको छ। कार्यक्रममा विवेकशील साझाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा समानुपातिक उम्मेद्वार गेहेन्द्र प्रसाद दाहाल, सुर्खेत नम्बर दुईका प्रतिनिधि सभा उम्मेद्वार गोविन्द प्रसाद आचार्य, क्षेत्र नम्बर दुई कका प्रदेशसभा उम्मेद्वार ओम दत्त रेग्मी लगायतको सहभागिता रहेको छ।
भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले निर्वाचन गतिविधि समेटिएका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रतिनिधि सभा र प्रदेश सभाका लागि चुनावको मिति नजिकै जाँदा बदर मत घटाउन बाँकेमा दलहरूले चुनावी घर दैलोमै मतदाता शिक्षा दिइरहेका छन्। चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकुन् भनेर दलहरूले आफूले गरेको कार्यक्रम र घर दैलोमा पुगेर नमूना मतपत्र बोकेर शिक्षा दिन थालेको बताएका छन्। समय छुटिँदै आएकाले मतबदर नहोस् भनेर महिला संघ र तरुण दलमा रहेका केही नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएर मतदाता शिक्षा प्रदान गरिरहेको नेपाली कंग्रेस बाँकेका सचिव तप्त पौडेलले बताउनुभयो। यस्तै महिला र युवा विद्यार्थीहरू परिचालन गरेर घर दैलो र कार्यक्रमकै सिलसिलामा मतदाता शिक्षा प्रदान गरिरहेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताउनु भएको छ। मतदाता शिक्षाका लागि आफूहरूले पनि समूह बनाई कार्यकर्ता खटाएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेलले बताउनु भएको छ।
प्रथम टेक्नो दुई दिने प्रदर्शनी बाँकेको नेपालगंजमा शुरू भएको छ। प्रदर्शनीको नेपालगंज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले उद्घाटन गर्नुभएको हो। कैचो ग्रुपले उत्पादन गरेका विभिन्न टेक्नोलोजी सामग्रीको पाथिभरा सेन्सर सोलुसनले प्रदर्शनी गरेको हो। संस्थाले विगत छ वर्षदेखि विज्ञानका नौला कुरा बजारमा ल्याएको छ।
भेरी खबरमा अब लागौं विदेशका खबरतिर। पाकिस्तानको पेशावर स्थित एग्रिकल्चर ट्रेनिङ इन्स्टिच्युटको होस्टेलमा बन्दुकधारीले चलाएको अन्धाधन्दो गोली लागेर कम्तीमा 9 जनाको मृत्यु भएको छ। आक्रमणबाट 37 जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। आर्मी काँकडभिट्टा गोल्ड कप फुटबलको उपाधि हात पार्न सफल भएको छ। हिजो भएको फाइनलमा आर्मीले पेनाल्टी प्रहारमा मनाङ मर्स्याङदी क्लबलाई 3-0 हराउँदै एक साताभित्र दोस्रो उपाधि हात पार्न सफल भएको हो। निर्धारित समय र थपिएको समय गोल रहित बराबरीमा सकिएपछि आर्मीले पेनाल्टी प्रहारमा बाजी मारेको हो। पुलिसलाई र मनाङले आयोजकलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन्। जितसँगै आर्मीले 8 लाख रुपियाँ हात पारेको छ भने उपविजेता मनाङले 4 लाख रुपियाँ हात पारेको छ। आर्मीले एक हप्ता झापाकै झिलमिलेमा भएको दोस्रो सताक्षी गोल्ड कप फुटबलमा मनाङलाई हराउँदै उपाधि जितेको थियो।
र आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ। रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भव्य समारोहका बीच ड्र सार्वजनिक भएको हो। विश्वकप खेल्ने 32 टोलीलाई 8 समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेता र उपविजेता प्री क्वार्टर फाइनलसम्म पुग्ने भएका छन्। जुन 14 विश्वकप 2018 उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरब आम्ने सामने हुनेछन्। 8 समूहमा विभाजन गरिएको तालिकामा समूह एमा रसिया, साउदी अरेबिया, उरुग्वे र इजिप्ट रहेका छन् भने समूह बीमा पोर्चुगल, स्पेन, मोरक्को र इरान रहेका छन्। यस्तै समूह सीमा फ्रान्स, अस्ट्रेलिया, पेरू र डेनमार्क, समूह डीमा अर्जेन्टिना, आइसल्यान्ड, क्रोसिया र नाइजेरिया तथा समूह ईमा ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया परेका छन्। यस्तै समूह एफमा जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहँदा समूह जीमा इङ्ल्याण्ड, बेल्जियम, ट्युनिसिया र पानामा तथा समूह एसमा पोल्याण्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव प्रचारमा सहितका तस्विर प्रयोग नगर्न निर्वाचन आयोगको चेतावनी। अछाममा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा 12 जना पक्राउ।
देशव्यापी रूपमा घटे पनि सुर्खेतमा एचआईभी एड्सको संक्रमण बढ्दो, स्थानीय स्तरमा औषधि पाइने व्यवस्था गर्न माग।
अपाङ्गता भएका बालबालिकालाई उचित अवसर र हौसला दिनुपर्ने सरोकारवालाको जोड, हीनताबोध हटाउन सुझाव।
र विश्वकप फुटबलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्ने। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौ। नमस्कार।